प्रदेश नम्बर सातको विकासप्रति समर्पित दिनेश एफएम 93.8 मेगाहर्जसँगै अनलाइन र मोबाइलमा समेत प्रसारण भइरहेको साँझ 6:30 बजेको दिनेश खबरमा सहकर्मी जनक विष्ट र नवराज पनेरको नमस्कार।
आमदानीको स्रोत नभएर पनि थला परेको सात नम्बर प्रदेशका बाल सङ्गठनलाई प्रादेशिक अनाथालयको रूपमा विकास गर्न सकिने प्रदेश र स्थानीय सरकारको अनुदानसँगै सुस्त व्यवस्थापनको खाँचो।
प्रदेशको अस्थायी राजधानी भए पनि नेपाल विद्युत प्राधिकरण धनगढीले असुरक्षित स्थानमा राखेका ट्रान्सफर्मरको व्यवस्थापन गर्न सकेन, दुर्घटनाको खतरा बढेसँगै स्थानीय त्रसित।
ढुवानी साधनको अभावमा कैलालीका विभिन्न प्रहरी इकाइहरूमा चोरीका सवारी साधनहरू खिया खाएर कवाडी बन्दै बेलैमा भन्सार कार्यालयलाई बुझाउन नसक्दा करोडौँ घाटा।
मध्यपहाडी लोकमार्गमा पनि प्रदेश नम्बर सातका दुई सहर पाटन र साँपेबगरको निर्माण 8 वर्षसम्म पनि कछुवा गतिमा, जग्गा अभाव र निर्माण व्यवसायको लापरवाही मुख्य समस्या।
र 23 वर्ष अगाडि शिलान्यास भएको साफे मार्तडी सडकको निर्माण अझै पुरा भएन, सडक हस्तान्तरण नहुँदै बुढीगङ्गा नदीको कटान र सामान्य वर्षामै जाने पहिरोका कारण आवत जावतमा शास्ति।
दिनेश खबर अब विस्तारमा। आमदानीको स्रोत भएर पनि थला परेका प्रदेश नम्बर सातका बाल सङ्गठनलाई प्रादेशिक अनाथालयको रूपमा विकास गर्न सकिने देखिएको छ। प्रदेश सातका 9 जिल्लामा बाल सङ्गठन छ, तर भएको आमदानीको समेत सदुपयोग गर्न सकिएको छैन। 9 जिल्लामा बाल सङ्गठनका संरचना भए पनि सबैले अनाथ बालबालिकाहरूलाई राख्न छोडिसकेका छन्। सोही कारणले प्रदेश र स्थानीय सरकारले अनुदानसँगै चुस्त व्यवस्थापन गर्न सके अहिलेका बाल सङ्गठनहरूलाई नै प्रादेशिक अनाथालयको रूपमा विकास गर्न सकिने देखिएको हो। कञ्चनपुरमा सरकारी स्तरबाट सञ्चालनमा रहेको महाकाली बाल अनाथालय पनि सरकारी अनुदान नपाएर भरोसाविहीन जस्तै बनेका बेला बाल सङ्गठनमा प्रदेश र स्थानीय सरकारको अनुदानसँगै चुस्त व्यवस्थापनको आवश्यकता देखिएको हो। एक रिपोर्ट। विगतमा अनाथ र टुह्रालाई आश्रय दिँदै आएका बाल सङ्गठनहरू लामो समयदेखि थला परेका बेला प्रादेशिक अनाथालयको रूपमा विकास गर्न सकिने देखिएको हो। अहिले पनि प्रदेश नम्बर सातमा थुप्रै अनाथ बालबालिकाहरू आश्रय नपाएर भौतारिरहेका बेला प्रदेश नम्बर सातमा सुविधा सम्पन्न अनाथालयको आवश्यकता देखिएको छ। बाजुरामा अनाथालय खोल्ने अभियानमा सक्रिय नेपालका कान्छा अभियन्ता केपी खनाल।
यो एकदमै आवश्यक छ, किनकि सुदूरपश्चिममा प्राय मान्छेहरू गरिबीको कारणले पनि अनाथ हुने गर्छन्, आमा बुवा नभएको कारणले गर्दा पनि अनाथ हुने गर्छन्। किन हुन्छन् भने अकालमा मृत्यु हुनुपर्ने हुन्छ, पोषणको कमी हुने गर्छ, अनि अन्य यावत कुराहरू अशिक्षाले गर्दा मान्छेहरूको आमा बुवा गुमाउनु पर्ने हुन्छ। त्यसैले यो धेरै आवश्यक ठान्दछु मैले सुदूरपश्चिममा बाल क्रिया प्राविधिक स्थलको बनाउनको लागि, र त्यसको लागि कठिन पनि छ जस्तो मलाई लाग्दैन, किनकि सुदूरपश्चिममा नआएको होइन, बजेटदेखि लिएर हरेक चिज आउँछ, त्यसलाई चाहिँ सही ढङ्गले समायोजन हुन नसकेको हो।
9 जिल्लामा बाल सङ्गठनका शाखा कार्यालयहरू छन् भने आमदानीको स्रोत पनि सबैसँग छ। सबै बाल सङ्गठनहरूसँग भौतिक संरचना भएका कारण भाडामा दिए बापत आमदानी गर्दै आएका छन्। सबैभन्दा बढी आमदानीको स्रोत रहेको बाल सङ्गठन कैलालीलाई प्रादेशिक अनाथालय अन्यलाई शाखाको रूपमा विस्तार गर्न सके यस क्षेत्रका अनाथ बालबालिकाहरूले संरक्षण पाउने देखिएको छ। जिल्ला बाल सङ्गठन कञ्चनपुरका अध्यक्ष प्रेम सिंह भण्डारी।
प्रादेशिक हिसाबले जाँदाखेरि हाम्रो सङ्गठन पनि त्यसै ढाँचामा जाँदैछ, त्यसपछि चाहिँ अब यसको पहल गर्ने हामी लाग्छौँ। अहिले चाहिँ अब अहिले त अब तुरन्तै त केही पनि छैन, 9 जिल्लाकै 7 नम्बर प्रदेशमा प्रदेश महासङ्घ भनेर निर्माणतिर भयो, त्यस्तै प्रादेशिक यो संरचना कुन हिसाबले चलाउने भन्ने कुरा छलफल भयो, त्यो पनि हाम्रो अहिले जहाँ पनि मसौदा तयार भएर भइसकेका छैन। यहाँ अब अनाथ बालबालक बालिकाहरूलाई व्यवस्था गर्नु पाए राम्रो हुन्थ्यो। अब अलिकति स्रोत भएको कैलालीमा के छ भने मेन रोडमा सटर भयो भने त्यहाँबाट केही आमदानी हुन्छ।
जिल्ला बाल सङ्गठनहरू स्वायत्त संस्था हुनु भने सरकारी स्तरबाट प्रदेश नम्बर सातमा महाकाली अञ्चल बाल अनाथालय महेन्द्रनगरमा सञ्चालनमा रहेको छ। विभिन्न दाताको सहयोग र स्थानीय निकायको अनुदान रकममा सञ्चालनमा रहेको सो बाल अनाथालय केही समय यता सबैले अनुदान दिन छोडेपछि आफै भरोसाविहीन बन्न पुगेको छ, तर 22 जना बालबालिकाहरूलाई अहिले पनि आश्रय दिइरहेको छ। यस्तो बेला नौटै जिल्लामा संगठन रहेको र आमदानीको स्रोत भएका बाल संगठनले अनाथ बालबालिकालाई आश्रय दिन सके स्रोत व्यवस्थापनमा पनि सहज हुने देखिएको छ। महाकाली बाल अनाथालयका कोषाध्यक्ष लवराज भट्ट:
सुदूरपश्चिमाञ्चलमा अनाथालयको रूपमा यो समाज कल्याण अञ्चल बाल अनाथालय महेन्द्रनगर भनेर सरकारी अनाथालय रहेको छ र यो अनाथालयमा व्यवस्थित छैन। विभिन्न परिस्थितिमा रहेर पनि यो सुदूरपश्चिममा अनाथ बच्चाहरू कहीँ कहीँबाट सिर्जना भएर यी बच्चाहरू आइरहेका छन्। त्यसका लागि सरकारको तहबाट एउटा सुविधा सम्पन्न अनाथालयको अति नै आवश्यकता छ।
प्रदेश नम्बर 7 88 स्थानीय तह र 7 मन्त्रालय रहेका छन्। यस्तो बेला स्थानीय तह र प्रदेश सरकारबाट वार्षिक रूपमा सामान्य अनुदान पाउने हो भने पनि अनाथालय सञ्चालनमा ठूलै समस्या हुने देखिएको छैन। कञ्चनपुरमा अहिले पनि अनाथ बालबालिकालाई आश्रय दिइरहेको महाकाली बाल अनाथालय र वार्षिक 24 लाख आमदानीको स्रोत भएको कैलाली जिल्ला बाल संगठनलाई नै सुरुवातमा व्यवस्थित रूपमा सञ्चालन गर्न सके यस क्षेत्रका अनाथ बालबालिकाहरूले होटलका जुठा भाँडा माझ्न र सार्वजनिक सवारीका ढोकामा झुन्डिएर यात्रु खोज्नुपर्ने बाध्यतामा कमी आउने देखिएको छ। दिनेश एफएम 93.8 मेगाहर्जका लागि नवराज पनेरु, धनगढी।
नेपाल विद्युत प्राधिकरणले विद्युत प्रवाहका लागि राखिएका ट्रान्सफर्मर सुरक्षित स्थानमा नराखिँदा दुर्घटनाको खतरा बढेको छ। घरमै जोडिएर सडक छेउमा राखिएका अधिकांश ट्रान्सफर्मर झारपातले बेरिएका छन्। ट्रान्सफर्मर राख्नका लागि तोकिएको मापदण्ड विपरीत राखिँदा जोखिम कायमै रहेका बेला त्यसको व्यवस्थापनमा भने प्राधिकरण उदासीन देखिएको छ। ट्रान्सफर्मर आसपासमा रहेका स्थानीय बासिन्दाहरू ट्रान्सफर्मर सुरक्षित रूपमा नराखिएकाले खतरा बढेसँगै त्रसित हुन थालेका छन्। सहकर्मी कमल साउदको रिपोर्ट।
नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रको लापरवाहीका कारण विद्युतीय दुर्घटनाको जोखिम बढेको हो। धनगढी उपमहानगरपालिका, पहलानपुर, अतरिया लगायतका क्षेत्रमा विद्युत सेवा विस्तार गरिरहेको धनगढी वितरण केन्द्रले ट्रान्सफर्मरको सुरक्षामा ध्यान नदिँदा विद्युतीय खतरा बढेको हो। ट्रान्सफर्मरको वरिपरिको क्षेत्रमा झ्याङले जेलेपछि दुर्घटनाको जोखिम बढेको छ। घरको नजिक तथा सडक छेउमा राखिएका ट्रान्सफर्मरले विद्युतीय चुहाउसँगै दुर्घटनाको जोखिम बढेपछि स्थानीय त्रसित भएका छन्। धनगढीका एकजना स्थानीय बासिन्दा तारा कार्की:
राति पनि झिरझिर भइरहेछ, पानी परेको बेला झन् झिरझिर हुन्छ। त्यसमा अब हाम्रो नेपाल विद्युत प्राधिकरणका कर्मचारी साथीहरूले हेरिदिएपछि अलि के भइरहेछ भन्ने त्यस्तो कुराको विचार गरिएपछि राम्रो हुन्छ जस्तो लाग्छ। डर लाग्छ नि, त्यसमा थाहा नपाएका कसै महिलाहरूले घाँस काट्ने त्यस्तो गइदिएपछि करेन्ट लाग्ने पनि सम्भावना बढी हुन्छ।
धनगढी वितरण केन्द्र अन्तर्गत विद्युत प्राधिकरणले राखेका 414 र निजी रूपमा राखिएका 165 ट्रान्सफर्मर रहेका छन्। ती मध्ये अधिकांश खतरापूर्ण अवस्थामै रहेका छन्। घरसँगै जोडिएका, आसपासमा रहेका र झारपातले बेरेका ट्रान्सफर्मरका कारण दुर्घटना हुन सक्ने अवस्था भए पनि यसतर्फ प्राधिकरणले चासो नदेखाएको सेवाग्राहीको गुनासो छ। एकजना स्थानीय वीरबहादुर खत्री:
देखिरहेछ होइन, अब देखि पनि नदेखे जस्तो गर्नु लाग्छ। अब विद्युत प्राधिकरणले अब ध्यान दिनुपर्ने कुरा हो, अब बच्चाहरू अब मान्छेहरू सबै हिँड्ने बाटो यही हो होइन, त्यहाँनिर करेन्ट सप्लाई भएर तल पनि जान्छ, अब त्यही अनुसारले लामो छ त्यो एरिया पुरा देख्नु सामान पनि छोएपछि करेन्ट लाग्ने सम्भावना हुन्छ, त्यही भएर यसलाई विशेष ध्यान दिनुपर्ने देखिन्छ।
प्राधिकरण धनगढी वितरण केन्द्रको मातहतमा रहेका केही ट्रान्सफर्मर बाहेक धेरै ट्रान्सफर्मर पुराना रहेका छन्। ट्रान्सफर्मरलाई 1.5 मिटर उच्च राख्नुपर्ने हुन्छ भने ट्रान्सफर्मर भएको 1 मिटरको वरिपरि जान खतरा मानिन्छ। तर यो राख्ने काम मापदण्ड अनुसार नहुँदा विद्युतीय दुर्घटनाको जोखिम बढेको बेला मर्मत सम्भार गरिएको विद्युत प्राधिकरणको दावी छ। धनगढी वितरण केन्द्रका प्रमुख धीरेन्द्र कुमार यादव:
बर्सातमा जोखिम हुने त कुरो भने अरू टाइममा पनि जोखिम हुँदैन, बर्सातमा पनि हुँदैन। अब ट्रान्सफर नजिक छ भने त्यो नजिक वरिपरि चाहिँ जानु भयो भने त्यति हो जोखिम त। अब त्यही गएर छोयो भने त जोखिम भइहाल्छ ट्रान्सफरको, जहाँ ट्रान्सफर राखेर त्यसको अब 0.5 मिटर 1 मिटर वरिपरि चाहिँ छुनु हुँदैन। झ्याङले बेरिहाल्छ त्यो त हामी टाइम टाइममा त्यो हटाए हुन्छ होइन, र त्यसमा अब झ्याङ नै छो गएर माथि तार छुवाएछ भने समस्या हुन्छ, तार छुवाएछ भने त्यसको कुनै समस्या हो, त्यो झ्याङले तार चाहिँ छुनु पर्यो, छोएपछि त्यो अब हरियो हुन्छ, हरियोले करेन्ट चाहिँ फ्लो हुन सक्छ कि।
झ्याङ भएका ट्रान्सफर्मरको वरिपरि जान खतरा हुन्छ, विद्युत सर्ट भएर दुर्घटना समेत हुने भएकाले सचेत हुन आवश्यक छ। ट्रान्सफर्मरमा नाङ्गो तार समेत हुने भएकाले बालबालिकालाई जोखिमबाट बचाउन ध्यान दिनुहोला। विद्युत प्राधिकरणका साथै स्थानीय जनताले समेत यो विषयमा चासो राख्न आवश्यक छ। दिनेश एफएम 93.8 मेगाहर्जका लागि कमल चाउद, धनगढी।
दिनेश खबरमा अब एकैछिन ब्रेकको पालो।
ब्रेकपछि समाचारमा स्वागत छ। अब बाँकी खबर। 7 नम्बर प्रदेशको राजधानी दिपाइले हुनुपर्ने मागसहित सङ्घर्ष समितिले आज धनगढीमा प्रदर्शनसहित मुख्यमन्त्री र सभामुखलाई ज्ञापन पत्र बुझाएको छ। साविकको सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम रहेको दिपाइलका बासिन्दाले राजधानीको माग गर्दै धनगढीमा प्रदर्शन गरेका हुन्। ट्राफिक चौराहाबाट र्यालीसहित प्रदर्शन गरेका दिपाइलवासीले मुख्यमन्त्री त्रिलोचन भट्ट र सभामुख अर्जुन थापालाई ज्ञापन पत्र बुझाएका हुन्। भौगोलिक अनुकूलता, ऐतिहासिक गौरव, भाषिक तथा सांस्कृतिक पहिचानलाई मध्यनजर गर्दा दिपाइल नै राजधानी उपयुक्त भएको भन्दै ज्ञापन पत्र बुझाएको सङ्घर्ष समितिका संयोजक तथा डोटी उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेन्द्र खड्काले बताउनुभयो। यसअघि सङ्घर्ष समितिले प्रदेश नम्बर 7 स्थायी राजधानी र नामाकरणको लागि गठित संसदीय समितिसँग छलफल गरेको थियो। प्रदेश सरकारले स्थायी राजधानी तोक्न र नामाकरणका लागि प्रतिवेदन पेश गर्न प्रदेश सांसद तारालामा तामाङको संयोजकत्वमा 5-सदस्यीय संसदीय समिति गठन गरेको छ। समितिले निर्धारित समयमा प्रतिवेदन पेश गर्न नसक्दा 1 साताको समय थप गरिएको छ।
ढुवानी साधनको अभावमा कैलालीका विभिन्न प्रहरी इकाइहरूमा बेवारिसे र चोरीका सवारी साधनहरू खिया लागेर कवाडी बन्न थालेका छन्। बेवारिसे भेटिएका र चोरीका सवारी साधनहरू भन्सारलाई बुझाउनु पर्नेमा सवारी ढुवानी गर्ने साधन नहुँदा त्यसै खिया लागेर कवाडी बनिरहेका हुन्। प्रहरीले बरामद गरेका सवारी साधनहरू भन्सार कार्यालयले बुझाउन नसक्दा राज्यलाई करोडौँको नोक्सानी भएको छ। एक रिपोर्ट। जिल्ला प्रहरी कार्यालय मातहतका इलाका प्रहरी कार्यालयहरूले बेवारिसे अवस्थामा छोडिएका र चोरीका सवारी साधन बरामद गर्दै आए पनि लिलामका लागि भन्सार कार्यालय ल्याउन नसक्दा थोत्रिन थालेका हुन्। धनगढी आसपासबाट बरामद हुने सवारी साधन जिल्ला प्रहरी कार्यालय मार्फत भन्सारलाई बुझाइने गरे पनि जिल्लाभरिका अन्य प्रहरी इकाइहरूबाट भन्सारसम्म ढुवानी गर्ने साधन नहुँदा लामो समयदेखि सवारी साधन चौरमै थन्किएर काम नलाग्ने बनिरहेका छन्। इलाका प्रहरी कार्यालय टिकापुरका प्रमुख तथा प्रहरी नायब उपरीक्षक शिव बहादुर
पहिलादेखि नै बुझाउनु पर्ने हो, होइन? प्रोसेसमा त भइसकेको रहेछ, अलिकति प्रक्रिया लाग्छ यसको लागि पनि, होइन? अब यो के नमिल्या रहेछ, टाढा भएकोले ढुवानी चाहिँ बढी खर्च हुने, यताउता जम्मानादेखिको मोर्चाहरू चाहिँ यहीँ राखिएको नपठाइएको, त्यसको गर्दा गर्दै चाहिँ यिनीहरू लेट गइरहेको छन्। अब अहिले चाहिँ नजिकै हाम्रो अब मूल भन्सार भइसक्यो नि त, यहाँ भयो भने अब हामीले तत्काल चाहिँ मजाले सजिलैसँग पठाउन सक्छौँ, धेरै ढुवानी खर्च पनि लाग्दैन अनि प्रक्रिया पनि छोटो हुन्छ भन्नाले अहिले मैले चाहिँ सुरु गरेको छु।
भन्सार कार्यालयलाई बुझाएर सवारी साधन लिलाम भए बापत सरकारले पाउने करोडौँको राजस्व ढुवानी गर्न नसकिँदा सरकारले गुमाइरहेको छ। जिल्लामा रहेका विभिन्न प्रहरी इकाइ मध्ये इलाका प्रहरी कार्यालय टिकापुरमा सबैभन्दा बढी 72 मोटरसाइकल भन्सार कार्यालयलाई बुझाउन बाँकी छ। इलाका प्रहरी कार्यालय जोशीपुरमा 1 ट्र्याक्टर सहित 26 मोटरसाइकल, इलाका प्रहरी कार्यालय भजनी र इलाका प्रहरी कार्यालय हसुलियामा 6 मोटरसाइकल, इलाका प्रहरी कार्यालय सुखडमा 4 मोटरसाइकल, इलाका प्रहरी कार्यालय मसुलियामा 2 मोटरसाइकल रहेका छन्। बरामद गरिएका सवारी साधनलाई कैलाली भन्सार कार्यालयसम्म पुर्याउन समस्या भइरहेको बेला विगतदेखि नै बरामद गरिएका सवारी साधन थन्क्याइँदा वर्षेनी संख्या बढ्दै गएको छ। इलाका प्रहरी कार्यालय जोशीपुरका प्रमुख प्रहरी निरीक्षक सन्दीप चन्द्र शाह
कसको के सबै कुरा पत्ता लगाउनु भने अप्ठ्यारो भयो, त्यो चाहिँ पठाउनलाई तयारी भएको थियो। अनि अस्ति भर्खरै पनि एउटा ट्रली ट्र्याक्टर थियो, त्यो पनि पठाउनु लाग्यो, त्यही बेला त्यही सँगै पठाइदियो भनेर ठ्याक्क तयारी भएको ट्रान्सपोर्टेसन यहाँबाट भाँ पुऱ्याउनु पर्ने जहाँ हुन्छ त्यही त भन्ने सबै कुरा रिपोर्ट भएको छ। यो सरहरूलाई उता माथि जाहार भएको छ। अब दिन अब उताबाट
वर्षौँदेखि प्रहरीका विभिन्न इकाइका परिसरमा थन्किएका सवारी साधनहरू भन्सार कार्यालय टाढा हुनु र ढुवानी साधन अभावमा बुझाउन नसकिँदा राज्यलाई करोडौँको नोक्सानी भइरहेको प्रहरी अधिकारीहरू स्वीकार्छन्। लामो समयदेखि खिया लागेर सिद्धिरहेका सवारी साधनलाई लिलामीको प्रक्रियामा लैजानका लागि भन्सारलाई बुझाइने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरे
पहिलेदेखि नै जम्मा भएको त्यस्तै किसिमले पक्राउ पर्छन्, पक्राउ परेर कागजपत्र लिएर आउला भन्ने किसिमको हुन्छ, लिएर आउँदैन अनि त्यतिकै थन्केको अवस्था र कतिपय घटनाहरूमा पनि त्यो संलग्न र कतिपय हाम्रै आफ्नै पुराना सवारी साधनहरूले कारणले पनि त्यसरी त्यो देखिएको हो र त्यो पुरानाहरू सबै त्यो बेसाबुत अवस्थामा रहेका छन् र पूर्वतिरको साइडमा पनि अहिले त भन्सार अपग्रेड भावनाले सबै गरेर भन्सारमा बुझाइदिने भन्ने किसिमले हामीले सर्कुलर गरिसकेका छौँ।
प्रहरीले पनि सवारी साधन थोत्रा हुँदासम्म चाँसो नदेखाउनुले करोडौँको राजस्व गुमिरहेको छ। त्यसैले अब बरामद गरिएकै समयमा लिलामी प्रक्रिया अगाडि बढाउन सके राज्यलाई प्राप्त हुने राजस्व वृद्धि हुने भएकाले यसतर्फ ध्यान दिन आवश्यक छ। दिनेश एफएम 93.8 मेगाहर्जका लागि जनक विष्ट धनगढी।
अर्को प्रसङ्ग, अहिलेसम्म कछुवा गतिमा रहेको मध्यपहाडी लोकमार्गमा पर्ने प्रदेश नम्बर 7 2 सहर पाटन र साम्फेबगरमा यस वर्ष निर्माणले गति लिने आशा गरिएको छ। कार्यक्रम सुरु भएको आठ वर्ष हुन लागेपछि विकास निर्माणका कामले गति लिने संकेत देखिएको छ। यसअघिका वर्षमा निकै सुस्त गतिमा काम भइरहेको अवस्थामा गत आर्थिक वर्षदेखि नयाँ शहरका लागि आवश्यक पूर्वाधार निर्माणका लागि कामहरू अगाडि बढेका छन्। जग्गा अभाव र निर्माण व्यवसायको लापरवाहीले सुस्ताएको कामलाई चालु आर्थिक वर्षमा तीव्रताका साथ लैजाने आयोजना कार्यालयको दावी छ। सुनौ सहकर्मी सीताराम ओझाको रिपोर्ट।
7,62,00,000 रुपियाँ किनेजन भएको थियो, त्यसमध्ये के प्रगति 97% भएको छ, भौतिक प्रगति 89% हाराहारीमा भएको अवस्था हो। योपालि 11 कार्यक्रम चाहिँ सम्पन्न गर्ने लक्ष्य थियो, 8 चाहिँ सम्पन्न भइसकेको छ। बाकी अब बाकी 6 चाहिँ देख्नु चरणमा अब कामहरू भइरहेछ, त्यो चाहिँ मल्टी इयरको कामहरू योपालि टुङ्गिन सकिने अवस्था छैन।
पाटन नयाँ सहर आयोजना कार्यान्वयन गरिरहेको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बैतडीका प्रमुख प्रवीण शाह गत आर्थिक वर्षमा भएका कामहरूको अवस्थाबारे बताउँदै मध्यपहाडी लोकमार्ग पर्ने बैतडीको पाटनलाई सरकारले नयाँ सहरका रूपमा बनाउने घोषणा गरेको 8 हुन लागेपछि कामले गति लिन थालेको छ। प्रदेश नम्बर 7 पर्ने मध्य पहाडी लोकमार्गको अर्को सहर साफे बगरमा पनि कामले तीव्रता पाउन थालेको हो। नयाँ सहर आयोजना साफे बगरका निमित्त प्रमुख अमरेन्द्र कुमार झा,
जग्गा खरिद सहित 8 जग्गा खरिद 2 करोड छाडेर सार्वजनिक निर्माणमा 88% खुसी दिएको 4,95,00,000 हाम्रो अफिसको बिल्डिङको सुरु गऱ्यौँ, होइन रोडहरू बनायौँ, टेन्डरहरू निकालेको थियौँ, त्यस भनेको त्यसरी सरकारी सङ्क्रमण केन्द्रको अन्तर्गत कोल्ड स्टोर सडक खास भनेको हामी बस्दा छोडेका छौँ, अरू सबै लगभग समान।
सरकारले आर्थिक वर्ष 2067-68 देशभरका 10 सहरलाई नमुना सहर बनाउने घोषणा गरेकोमा त्यसमा परेका प्रदेश नम्बर 7 दुई सहर पाटन र साफे बगरमा सुस्त गतिमा काम हुँदै आएका बेला पछिल्लो समयमा कामले गति पाउन थालेका हुन्। अघिल्लो आर्थिक वर्षमा पाटनमा चक्रपथ, बस पार्क, डम्पिङ साइट पुग्ने बाटोका साथै पाटनको हिरापुरमा पार्क निर्माण, खुला मञ्च निर्माण, ढल स्थापन लगायतका कामहरू भएका छन्।
हाम्रो योपालि सम्पन्न भएको आयोजनाहरूमा ड्रेनेजको कामहरू थियो, नाला मर्मतहरू त्यो काम सम्पन्न भइसकेको हो, हिरापुरमा पिकनिक स्पटहरू बनाउने भन्ने थियो, अहिलेसम्मको एभाइलेबल भएको बजेटहरू कार्यक्रम पनि सम्पन्न भइसकेको हो, खुला मञ्च मर्मत सुधार त्यो पनि सम्पन्न भइसकेको छ, स्टडीको 2 प्रोग्राम थियो, रोडको कामहरू पनि सम्पन्न भइसक्यो, सोलरको काम पनि सम्पन्न भइसकेको छ। योपालि रनिङ प्रोग्रामहरूमा जुङ्गलो जोड्ने सडक नयाँ ठिक्का योपालि सम्पन्न गरेर फेरि अब त्यसलाई स्थानान्तरित गर्नलाई नयाँ कन्ट्र्याक्ट गर्नुपर्ने आवश्यकता छ। ल्यान्डफिल साइडसम्म जाने सडकहरू निर्माणको क्रममा छ, सहरी सडकहरूलाई नयाँ ट्र्याकहरू खोल्ने र स्थानान्तरित गर्ने कार्यहरू नै अगाडि बढिरहेको छ। अनि सभाहरूको लागि खाने पानीको योजना र तरकारी तथा फलफुल सङ्कलन केन्द्रको ठेका मूल्याङ्कनको क्रममा छ।
असामको साफे बगरलाई नयाँ सहरका रूपमा विकास गर्नका लागि बहुद्देश्य खेल मैदान, सपिङ कम्प्लेक्स, तरकारी फलफुल सङ्कलन केन्द्र, बस पार्क जस्ता भौतिक पूर्वाधार निर्माणका काम थालिएका छन्। सुविधा सम्पन्न सहरका लागि आवश्यक पर्ने भौतिक पूर्वाधारका काम सुरु गर्नका लागि पाटनमा ठेकेदारको लापरवाही र साफे बगरमा जग्गा प्राप्त गर्न नसकिएकोमा कामलाई तीव्रता दिन समस्या भएको थियो। अब भने ती समस्याहरू समाधान भएसँगै कामलाई गति दिने भएको छ। समयमा काम नगर्ने ठेकेदारलाई कारवाही गरेको र 20 गुरुयोजना अनुसार अगाडि बढिरहेकाले चालु आर्थिक वर्षमा कामहरू तीव्र रूपमा अगाडि बढाउने बताउँदै फेरि पाटन नयाँ सहर आयोजना कार्यान्वयन गरिरहेको सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन बैतडीका प्रमुख प्रवीण शाह,
तर योपालि हामीले सम्पन्न गर्यौँ, अब असुल उपर गर्नुपर्ने जरिमाना हर्जाना असुल उपर गरेर पनि कामहरू अगाडि बढाइरहेको छ। एकैचोटि हामीले गर्ने होइन, हामी क्रमशः 20 चाहिँ एउटा समृद्ध 1,00,000 जनसङ्ख्यालाई ह्यान्डल गर्न सक्ने एउटा इन्फ्रास्ट्रक्चरहरू बनाउने भन्ने हो। बुझाइ कस्तो रह्यो भन्दाखेरि अब अहिले एयरपोर्ट सञ्चालनमा होइन, अहिले ल्यान्डिङ साइट बनेन भन्ने हिसाबले कुरा गर्छौँ, त्यस्तो होइन, त्यो पूर्वाधारको लागि लगानीहरू चाहिँ जुटिसकेको अवस्था छ होइन, कतिपय रनिङ फेजमा गइरहेको छ, अब 20 चाहिँ हामी एउटा चाहिँ पूर्वाधारयुक्त सहर निर्माण गर्छौँ भनेर लागि
साफे बगरमा पनि जग्गा प्राप्ति हुन थालेपछि अहिले आएर काम गर्न सहज भएको छ। लामो समयदेखि अल्झिएको जग्गा विवाद समाधान भएसँगै कर्मचारी अभावका बीचमा पनि कामलाई चालु आर्थिक वर्षका सबै योजना सम्पन्न गर्ने गरी तीव्रताका साथ अगाडि बढिरहेको बताउँदै फेरि नयाँ सहर आयोजनाका निमित्त प्रमुख अमरेन्द्र कुमार झा,
काम गर्नमा जस्तै 2 सालदेखि हामी गरिरहेको छ, अब हाम्रो काम भनेको अब यो सालदेखि हो, किनकि हामीले मल्टी इयर भनेर जुन र आइडिपी जुन हामी सुरु गरायो यो सालदेखि हो, अब हाम्रो काम यो सालदेखि देखिन्छ होइन, अहिलेसम्म त हामी 4 जस्तै त्यो सानो सानो काम निरन्तर गरेर यो सालदेखि
मध्यपहाडी लोकमार्ग अन्तर्गत बैतडीको पाटन र असामको साफे बगरमा बसाइसराई गर्ने क्रम रोक्दै आधुनिक सुविधा सम्पन्न सहर निर्माणको काम सुरु भएसँगै दुवै सहरमा जग्गाको मूल्य आकाशिँदै गएको छ भने अन्यत्र बसाइसर्ने क्रममा पनि कमी आएको छ। सरकारले आर्थिक वर्ष 2066-67 नै नयाँ सहर विकास गर्ने घोषणा अघि सारे पनि आर्थिक वर्ष 72-73 कार्यालय नै स्थापना गरेर काम थालनी गरिएकोमा हाल आएर मात्रै कामले गति लिन थालेपछि दुवै सहरका बासिन्दाहरू खुसी भएका छन्। दिनेश एफएम 93.8 मेगाहर्जका लागि रामोजा धनगढी।
दिनेश खबरमा फेरि पनि एकै सिन ब्रेकको पालो।
ए रुक 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 रुक, हैन कहाँ गइराको?
आजको फुर्सदिलो समय फिस रिसोर्टतिर
एक्लै एक्लै, हामीलाई त खबरै छैन,
जाम न त त्यसो भइसँगै।
तालको ताजा माछाका परिकारहरूको स्वाद लिँदै बोटिङ गर्न र फिसिङ गर्न मिल्ने हरेक दिन सांस्कृतिक कार्यक्रमहरूमा रम्न सकिने सुदूरपश्चिमकै एक रमणीय पर्यटकीय स्थल फिस रिसोर्ट धनगढी 3 बडहरा कैलाली सम्पर्क नम्बर 9866 86 53 15।
हे विद्यालय प्लस टू कलेज का किताब धार्मिक साहित्यिक जगत का किताब पाइन्छ सब जना किन्न आउनुस् बस्नुस् घरमा पढी इमेज बुक्स एन्ड स्टेशनरी थानागढी रोडमा आइन्छ।
कक्षा 11 र 12 का विज्ञान व्यवस्थापन मानविकी शिक्षा संकायका सम्पूर्ण पाठ्य पुस्तक तथा स्टेशनरीहरू उपलब्ध छन्।
इमेज बुक्स एन्ड स्टेशनरी मेन रोड धनगढी त्रिनगर स्कुल अगाडि 526-539 98-584-21-945।
ब्रेकपछि समाचारमा स्वागत छ। अब बाँकी खबरहरू। 23 वर्ष अगाडि 2052 सालमा शिलान्यास भएको साफे मार्तडी सडकको निर्माण अझै पुरा भएको छैन। सडकको विभिन्न स्थानमा गरी झन्डै 2200 मिटर कालोपत्रे बाँकी रहेको छ भने कालोपत्रे गरिएको क्षेत्रमा पनि सडक पहिरो र कटानको चपेटामा परेको छ। पहिरो र बुढीगङ्गा नदीले तीव्र रूपमा गरिरहेको कटानका कारण बेला बेला सडकमा आउट जाउट नै पूर्ण रूपमा बन्द हुने गरेको छ। साफेदेखि 29 किलोमिटरसम्म मात्रै अहिले सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरिएको छ भने बाँकी 28 किलोमिटर निर्माण व्यवसायले हस्तान्तरण गर्न पनि बाँकी रहेको छ। यसै विषयमा सहकर्मी नवराज पनेरुले तयार पारेको साप्ताहिक स्तम्भ हाम्रो सडकको पालो।
नमस्कार, साप्ताहिक स्तम्भ हाम्रो सडकमा स्वागत छ। म नवराज पनेरु। 2052 सालमा शिलान्यास भएको साफे मार्तडी सडक खण्ड 23 वर्ष पुगिसक्दा समेत अधुरै रहेको छ। 57 किलोमिटर सडकमा अरब बढी खर्च भएको छ तर सडकको अवस्था भने अपेक्षाकृत रूपमा सुधार भएको छैन, जसले गर्दा बाजुरावासीलाई आवतजावत गर्न अहिले पनि कठिनाई हुँदै आएको छ। सडक डिभिजन कार्यालय साफेका प्रमुख राजेन्द्र दास:
साफेबाट 57 किलोमिटर हो, त्यो खण्ड खण्ड गरी चाहिँ विस्तार भएको हो। जस्तै अहिले चाहिँ कस्तो छ, 29 किलोमिटर मर्मसम्हार मेन्टेनेन्स अन्तर्गत डिभिजन अन्तर्गत छ, अनि बारजुगाड भन्ने ठाउँ, बारजुगाडबाट मार्तडीसम्म चाहिँ निर्माण अन्तर्गत हो। काम त सकिसकेका छ तर चाहिँ अब मर्मसम्हार अवधि बाँकी छ, कन्ट्राक्टरको डिभिजनलाई हस्तान्तरण चाहिँ भएको छैन अहिले।
हुन त 57 किलोमिटर मध्ये 2200 मिटर बाहेक अन्य सबै सडक कालोपत्रे भइसकेको छ, तर साँपेदेखि मार्तडीसम्म सिङ्गो सडक नै पहिरो र नदी कटानको जोखिममा परेको छ। सडकको विभिन्न ठाउँमा पहिरो जान थालेपछि वर्षात सुरु भएसँगै अवरुद्ध हुने समस्या रहेको छ। तर सडक डिभिजन कार्यालयसँग भने सामान्य मर्मत सम्भार बाहेक अन्य शीर्षकमा बजेट पनि छैन।
काम त यो बर्खा छ लागेको, काम अहिले केही भइरहेको छैन। बाटो खोल्ने पहिरो जान्छ, सफा गरेर बाटो खोल्ने काम चाहिँ मात्रै भएको छ। त्यसमा पनि यो मार्तडीसम्मको लास्टको 3-4 किलोमिटर चाहिँ बन्द छ अहिले। गाउँमा चाहिँ चिरा परेको छ, ठुलो ठुलो ढुङ्गाहरू झरेको छ, त्यसलाई पनि हामी अब चाँडै नै खोल्ने उसमा छौँ, तयारीमा छौँ।
साफे मार्तडी सडक खण्डलाई नदीले कटान गर्दै आएको छ। सडक खण्डको अछामको बुढा बगर र बाजुराको ताप्रेसेरा गुइघाट तिपाडा लगायतका क्षेत्रमा कटान गर्दै आएको छ। बुढीगङ्गा नदीले सडक भएकै ठाउँतिर आएर कटान हुँदै आएपछि यातायात सञ्चालनमा समस्या भएको छ। असामको बुढा बगरमा करिब 500 मिटर जति सडक कटान भइसकेको छ।
जिरोदेखि बारजुगाडसम्म पहिले भइसकेर त्यो डिभिजनमा हस्तान्तरण भएर त्यसको चाहिँ जेनरल मेन्टेनेन्स हुन्छ नि, रुटिन मेन्टेनेन्स, त्यो कार्य चाहिँ डिभिजन अन्तर्गतबाट चाहिँ भइरहेछ वर्षेरी। 29 देखि उता 57 सम्म सडक सुधार तथा विकास योजना अन्तर्गत चाहिँ ठेकापट्टा भई कालोपत्रेको ठेका भएको, त्यो कालोपत्री चाहिँ मार्तडीसम्म सम्पन्न भइसक्यो। पहिरो त धेरै ठाउँमा गइरहेको छ, त्यो मार्तडी त्यो पुग्ने बेलामा चाहिँ त्यो नजिक लुप एक बाटोमाथि अर्को बाटो हो, अनि सोइल पनि अनस्टेबल छ, त्यहाँ चाहिँ अलिक बढी नै क्षति भएको छ।
साँपे मार्तडी सडकको 19 किलोमिटर असममा पर्छ भने बाँकी क्षेत्र बाजुरामा छ। सडक निर्माण गर्दा नदी कटान र पहिरोको जोखिमलाई मध्यनजर नगरिएकाले अहिले बेला बेला सडक अवरुद्ध हुने समस्या सिर्जना भएको बाजुरावासीको भनाइ छ। सडक अवरुद्ध हुँदा जिल्ला सदरमुकाम मार्तडी र उत्तरी क्षेत्रका कुल्टी बजारमा दैनिक उपभोग्य सामानको मूल्य आकाशिन्छ भने अभाव पनि हुने गरेको छ। कालोपत्रे गर्न बाँकी 2200 मिटर सडकको पनि कालोपत्रेका लागि तत्काल भने योजना राखिएको छैन। फेरि एकपटक सडक डिभिजन कार्यालय साँपेका प्रमुख दास:
ठाउँ ठाउँमा जहाँ एकदमै अनस्टेबल छ त्यसको लगभग 2200 मिटर चाहिँ पिच भएको छैन, यो बर्खापछि चाहिँ अवस्था हेरेर होइन धेरै क्षति भएको छैन भने कालोपत्रे गर्छौँ।
हवस् त, साप्ताहिक स्तम्भ हाम्रो सडक सकियो, अर्को साता नयाँ विषयवस्तु लिएर आउनेछौ। नमस्कार।
Thank you. विवेकशील साझा पार्टी प्रदेश नम्बर 7 को आज बसेको बैठकले प्रदेश सदस्यमा निर्मला बागचन र नन्दराज अवस्थीलाई मनोनित गरेको छ। महिला मानवाधिकार रक्षक सञ्जालकी जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य लगायतका विभिन्न सामाजिक सङ्घ संस्थाहरूमा सक्रिय बागचनलाई आज प्रदेश सदस्यमा मनोनित गरिएको हो। अवस्थी सेभ द चिल्ड्रेन्सका अवकाश प्राप्त लेखा अधिकृत हुन्। यस्तै पार्टीले कैलाली जिल्ला कार्य समिति पनि विस्तार तथा फेरबदल गरेको छ। जिल्ला कार्य समितिको सचिवमा पदमराज भट्ट र रमेश ढाँट, संगीता श्रेष्ठ र रमा भट्टराई सदस्यमा मनोनित भएको जनाइएको छ।
र दिगो विकास लक्ष्यको 17 सूचकमध्ये 16 नम्बरमा रहेको न्यायमा पहुँच सूचकलाई कानुन र व्यवहारमा प्रयोग गर्न दबाब दिनका लागि प्रदेश नम्बर 7 का मुख्यमन्त्री त्रिलोचन भट्टलाई प्रतिवेदन बुझाइएको छ। ल्यालकाउ नेपालले प्रदेशका 9 जिल्लाका सम्बन्धित सरकारवाला निकायहरूसँगको छलफलपछि प्रतिवेदन तयार पारेको थियो। ल्यालकाउ नेपालका कार्यकारी निर्देशक आकाश बागचनले पछाडि परेका र न्यायमा पहुँच नपुगेका समुदायका हकहितका लागि प्रतिवेदन बुझाएको बताउनुभयो।
प्रसारणको अन्त्यमा प्रमुख खबर शीर्षकहरू पुनः एकपटक।
आमदानीको स्रोत भएर पनि थला परेका 7 नम्बर प्रदेशका बाल संगठनलाई प्रादेशिक अनाथालयको रूपमा विकास गर्न सकिने, प्रदेश र स्थानीय सरकारको अनुदानसँगै चुस्त व्यवस्थापनको पनि खाँचो।
प्रदेशको अस्थायी राजधानी भए पनि नेपाल विद्युत प्राधिकरण धनगढीले असुरक्षित स्थानमा राखेका ट्रान्सफर्मरको व्यवस्थापन गर्न सकेन, दुर्घटनाको खतरा बढेसँगै स्थानीय त्रसित।
डुहानी साधनको अभावमा कैलालीका विभिन्न प्रहरी इकाइहरूमा चोरीका सवारी साधनहरू खिया लागेर कबाडी बन्दै, बेलैमा भन्सार कार्यालयले बुझाउन नसक्दा करोडौँ घाटा।
र 23 वर्ष अगाडि शिलान्यास भएको साफे मार्तडी सडकको निर्माण अझै पुरा भएन, सडक हस्तान्तरण नहुँदै बुढीगङ्गा नदीको कटान र सामान्य वर्षामै जाने पहिरोका कारण आवत जावतमा शास्ति।
दिनेश खबर अहिलेलाई सकियो। हाम्रोहरूको समाचार बुलेटिन राति 10 बजे प्रसारण हुनेछ। तपाईँ नयाँ र ताजा खबरका लागि दिनेश एफएम सुन्दै र दिनेश खबर .com पढ्दै गर्नुहोला। अहिलेलाई सहकर्मी जनक विष्ट र नवराज पनेर बिदा हुन्छु। नमस्कार, शुभ साँझ।